एली होता है ना, दुलाई बन सकता है, ट्रक दुल्हन तो नहीं बन सकता। हाँ बता, बस होती तो बस दुल्हन बन जाती, मगर ट्रक तो दुलाई बन सकता है। वैसे आजकल तो आपको पता है दुल्हों को भी सजाने के लिए बड़ी चीजों की जरूरत होती है, तो क्विक ट्रक लूप पे आपने ट्रक को लेके जाना है, 40 मिनट्स के बीच में तमाम की तमाम सर्विस आपको मिलती है। अच्छा आमिर पता नहीं क्या कह रहे हैं, मुझे नहीं पता। लेट मी चेक टॉप ऑफ द आवर राजा बादशाह, ओ तेरी मिसी राजा बादशाह। देखा मैंने कहा ना, मुझे तो किसी न किसी ने अल्टीमेटली फायर कर ही देना। एक तो इस बात पे फायर करना कि आपका माइक खुला रह जाता है। अच्छा भाई तुम अपना चाव पूरा कर दो, जिंदगी में हर शौक पूरा कर लीजिएगा। बहरहाल इमरान खान की खबर मैंने आपके साथ शेयर कर ली है। अब मैं आपको डराती हूँ। आपको याद है जब हम छोटे होते थे हम किताब पढ़ा करते थे, क्यामत के बाद क्या होगा, मरने के बाद क्या होगा, याद है ना आपको? अच्छा जी, नो मैं डराने लगी हूँ बाप को। अभी मैंने आपसे कहा ना कि जब हज़रत मूसा अलैहिस्सलाम अपनी कौम को लेकर निकल रहे थे तो 6 लाख अगर वो थे तो 2 मिलियन फिरौन के साथ थे। वो तो 2 मिलियन के 2 मिलियन दरिया बुर्द हो गए थे, सारे के सारे दरिया में डूब गए थे। मगर जापान में देखें क्या हुआ है। मैं मर जावा। जापान में कहते हैं, ये पिछले 2 हफ्तों की बात है, बहुत ही लंबी बात नहीं है। आपको याद है जापान में ही आया था ना वो एक आया था जिसकी वजह से जापान का जो न्यूक्लियर प्लांट था उसको भी नुकसान पहुंचा था और फिर सारे के सारे लोग डूब गए थे और तूफान आया था, सुनामी आई थी। देखा आपको भी नहीं याद आया, मुझे याद आ गया। अभी साहब कहते हैं जापान में 2 हफ्तों में 900 जलजले है। अगली बात सुने आप, मुझे याद है मैंने एक ड्रामा देखा था। हाँ मैं बच्चों को एक कहानी सुनाया करती थी कि वो समुन्द्र पे जाते थे और समुन्द्र से एक आवाज आती थी और वो हर आदमी जो तैर रहा होता था ना या समुन्द्र के किनारे होता था वो उस आवाज की सिमत सफर किया करता था। अभी सुने जापान में क्या हुआ है। हाँ सच्ची बात आपके साथ शेयर कर रही हूँ, ये व्हाट्सएप की खबर नहीं है, सच्ची खबर है। जनूबी जापान के कम आबादी वाले 2000 जजीरों में तकरीबन 2 हफ्तों में 900 जलजले आए हैं जिसके सबब इन इलाकों में रहायशी परेशान है। सो नींद ही नहीं आती, नींद कैसे आएगी, ये तो नहीं पता भी सो जाऊं और साथ ही जलजला आए और छत गिरी और मैं मरमरा जाऊं। मगर कितना अरसा जाग लेंगे, नींद तो सूली पे भी आ जाती, आएगी आएगी। बुध को कहते हैं जजीरे में जलजला आया जिसकी शिद्दत रिक्टर स्केल पर 5.5 रिकॉर्ड की गई। तेजा मुझे आपने स्टूडियो में कॉल करना है, आप में से कभी किसी तौबास्तो। मैंने अपनी जिंदगी में 2 जलजले देखे हैं। एक दफा हम यूनिवर्सिटी में थे तो हम हॉस्टल में थे तो आधी रात के वक्त हम अपने कमरे में थे और जनाब जमीन में से ना गर 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 की आवाजें आना शुरू हुई और उसके बाद पंखा ऐसे हिल रहा था जैसे छत को हिला रहा होता है, पंखा भी हिल रहा था। मुझे पंखा हिलना याद आता, गर्मियों के दिन थे, रात का वक्त था और जनाब सुबह का वक्त था और जनाब वो जो पंखा था वो तो ऐसे हिल रहा जैसे झूला झूल रहा होता है और जमीन से जो आवाज थी वो बड़ी खौफनाक आवाज थी। आई कैन नेवर फॉरगेट दैट आवाज। अच्छा मुझे याद है साथ ही देखा तो दरवाजा हिल रहा है, हर चीज ही मतलब ऐसे ऐसे हो रही थी, हम भी ऐसे ऐसे हो रहे थे। खैर हमने दरवाजा खोला, हम लोग मैं और फरजाना हुआ करते थे, वो डॉर्मेटरीज हुआ करती थी हमारी, तो हम बाहर निकल के भागे तो किसी ने कहा कि वो जलजले में भागा नहीं करते होते, और तरफ हला हला मची हुई थी। अभी ये जो जापान की मैं जिक्र कर रही हूँ ना, वो कहते हैं कि रेक्टर स्केल पर 5.5 इस शिद्दत इसकी 900 आए हैं ये जलजले। जलजलों के नतीजे में कोई नुकसान की इत्तला नहीं मिली। आपको तो ये जापान का जो इंफ्रास्ट्रक्चर है, जापान की जो बिल्डिंग्स है लेटेस्ट हैं, बिकॉज इनमें एब्जॉर्प्शन बहुत ज्यादा है, अगर जमीन मूव भी करती है तो इनकी नई टेक्नोलॉजी है। इस इलाके के मकीन ने बताया कि सोने से भी खौफ महसूस हो रहा है और पूरा का पूरा इलाका हिलता हुआ महसूस है। जापान एक ऐसा मुल्क है जहां दुनिया में सबसे ज्यादा जलजले आते हैं क्योंकि इस खत्ते में बहुत सारा जो प्लेट्स हैं, ये जमीन के अंदर एक प्लेट्स हैं जो मूव करती हैं जिसकी वजह से ये जलजले आते हैं, ठीक है। टेक्टोनिक प्लेट्स इनको कहा जाता है, टेक्टोनिक प्लेट्स कहा जाता है। जापान में तकरीबन 1500 जलजले एवरी ईयर, हर साल 1500 जलजले आते हैं। इस जलजलों की वजह से जाहिर है जो जमीन से आवाज आती है लावा का चलना वगैरह वगैरह, और कहते हैं कि खौफ इस जगह पे जलजलों का फैला हुआ है, लोग सो भी नहीं पाते, ट्वीट्स भी इसमें देखी गई हैं, और जाहिर है जब जलजले आ रहे हैं तो बहुत से मीडिया पर्सनल जो है इंटरव्यू की बात करने लोग कहते हैं प्लीज वी आर ऑलरेडी इन द प्रॉब्लम, हमें जलजलों हमें इंटरव्यूज की दरख्वास्तें ना भेजे, मगर वो जो जमीन से जो आवाज आती है ना वो बड़ी खौफनाक आवाज है, बड़ी खौफनाक आवाज है। चलिए जी ये भी बात हो गई। अब मैं तो पंजतन का गुलाम हूं, सुनिए चले मिलके सुनते हैं, एंजॉय दिस।
मैं तो पंजतन का गुलाम हूं, मुझे पंजतन का गुलाम हूँ, मैं तो पंजतन का गुलाम हूँ, मुझे इश्क सर्वो समन से है, मुझे पंजतन का गुलाम हूँ, मैं तो पंजतन का गुलाम हूँ, मैं मुरीद खैर अमान हूँ, मैं मुरीद खैर अमान हूँ, मैं तो पंजतन का गुलाम हूँ, पंजतन का गुलाम हूँ, मैं तो पंजतन का गुलाम हूँ, मैं मुरीद खैर अनाम हूँ, मैं मुरीद खैर अनाम हूँ, मैं तो पंजतन का गुलाम हूँ, मैं तो पंजतन का गुलाम हूँ, मेरा शेर क्या मेरा जिक्र سبب سے میرا شعر ان کے ادب سے ہے، میرا ذکر ان کے طفیل سے، میری فکر ان کے طفیل سے، کہاں مجھ میں اتنی سکت بھلا کہ ہو منقبت کا بحق ادا، میں تو پنج تن کا غلام ہوں، میں تو پنج تن کا غلام ہوں، میں مرید خیر الانام ہوں، میں مرید خیر الانام ہوں، میں تو پنج تن کا غلام ہوں،
میں تو پنج تن کا غلام ہوں، میں مرید خیر الانام ہوں. بہت خوبصورت. میں تو پنج تن کا غلام ہوں. وہ کہتے ہیں نا، مجھے عشق ہے تو نبی سے ہے، مجھے عشق ہے تو علی سے ہے، مگر یہ عشق یہی نہیں کہ امی مجھے تیرے سے بڑا پیار ہے مگر ماں کا خیال نہ رکھا جائے. دیٹس رانگ نا. اللہ کرے کہ میرا عشق اس سے بھی اعلیٰ ہو، اس سے بھی اعلیٰ ہو. عشق اعلیٰ کیا ہے کہ نبی کریم صلی اللہ علیہ وآلہ وسلم ایمانداری سے، ایمانداری سے میں اپنے گریبان میں جھانک کے دیکھتی ہوں، اور میں اور آپ بھی جھانک کے ضرور دیکھیے گا. ہم تو اپنی خنس ہی نہیں ختم ہونے دیتے. میں اس میں شامل ہوں آپ کے ساتھ. میں نے ایمان سے، میں نے بالکل آج دل سے یہ سوال پوچھا تھا کہ کیا وجہ ہے کہ اللہ کہتے ہیں بار بار قرآن پاک میں کہ اگر تمہارے خاندان میں کوئی غریب ہے، کوئی ضرورت مند ہے، تو وہ تمہارا قرابت دار کا پہلا حق ہے تمہارے رزق کے اوپر. مگر یہ بالکل فیکٹ ہے. ہم کہتے لے ادھر روز ہی کال کر دیں دینے. ہم ڈر جاتے ہیں کہ بھئی میرے برابر آ جائے گا. اگر میں نے اس کی مدد کی تو میں نوکری رکھوا دیا تو میں اس معاملے میں مجھے انڈینز بہت اچھے لگتے ہیں. سرداروں کی خاص طور پہ میں بات کروں نا، سکھوں کی میں بات کروں، بھائی کمال کی قوم ہے، کمال کی قوم ہے. اپنی خنس میں آپ جو مرضی کہہ لیں، مگر میں کہتی ہوں ان کا رشتہ دار کینیڈا میں آتا ہے نا، اور یقین کیجئے گا سب سے پہلا کام اس کے آنے سے پہلے اس کی جاب کا ارینج کیا ہوتا ہے. یہ اسٹرینتھ ہے ایک قوم کی. ہم کہتے ہیں لے انہوں نوکری مل گئی تھی، انہیں میرے برابر کھڑے ہو جانے، انہیں گھر لے لینا ہے کہ نہیں. مجھے عشق ہے تو نبی سے ہے، مجھے عشق ہے تو علی سے ہے، مجھے عشق ہے تو فاطمہ سے ہے. تو مجھے یہ بتائیے گا، آپ نبی کریم صلی اللہ علیہ وآلہ وسلم کیا معافی کرنے کا ان کا صورتحال تھی کہ آپ مکہ معظمہ میں جب آتے ہیں، وہ جنہوں نے آپ کے اوپر اوجڑی ڈالی تھی، وہ جنہوں نے آپ کی زندگی کو محال کیا تھا، آپ سب کو معاف فرما دیتے ہیں. آپ کہتے ہیں اختلاف ہے تو اپنے گھروں کے دروازے بند کر کے اندر آ جاؤ، اندر ہو جاؤ، باقی جو لوگ چاہتے ہو تو اسلام میں شامل ہو جاؤ. مجھے عشق ہے تو علی سے ہے، علی سے عشق میرا بالکل ہے علی سے. مجھے یہ بتائیے کہ حضرت علی کریم، علی کرم اللہ وجہ، وہ جب وہ کہتے ہیں کہ تلوار انہوں نے اٹھائی اور جہاں پہ اس شخص نے ان کے بارے میں کچھ کہہ دیا، تو انہوں نے کہا کہ اب میں تم پہ تلوار نہیں اٹھاؤں گا، کیونکہ اب تمہارا، تم نے مجھے کہا تو اگر میں کچھ کروں گا تو تم مجھے ایگزیکٹ اس کا آئی نو دس بٹ آئی ڈونٹ ریمبر دی ایگزیکٹ ورڈنگ فار دس، اور میں اس میں غلطی نہیں کرنا چاہتی، کہ اب جو ہے نا اب یہ ہوگا کہ شاید تم نے مجھے کچھ کہا تو میری ذاتی اناد تھی کہ میں نے تم پہ تلوار اٹھائی. یعنی اپنی ذاتی اناد کی بجائے ہم ایک کولیکٹو میٹر کے اوپر کام کرتے ہیں. اللہ کرے کہ میرا عشق وہ حقیقت میں ہو کہ میں ان تعلیمات کے اوپر کام کر سکوں. اگین آئی ایم نو بڈی ٹو ایک ملاقات کی طرف لے کے چلنا چاہتی ہوں، مگر آپ کو میں یہ بتاتی ہوں یہ سارا کا سارا پروگرام ظاہر آج کل کیونکہ محرم کا مہینہ ہے، اور محرم کے مہینے کے حوالے سے ہم عام زندگی میں کپڑے اتار کے چلے پھرتے ہیں، ہم عام زندگی کے بیچ میں فلمیں دیکھ رہے ہوتے ہیں، روزہ رکھ کے بعد جناب سارا دن فلمیں دیکھی تو مگر نعت لگاؤ جی اور گانا نہ لگاؤ، دیٹ ور ہم حلال کھاتے ہیں. نہیں ہم شراب نہیں، وہ کیا ہے، ہم حلال کھاتے ہیں اور شراب پیتے ہیں، پھر پتہ نہیں کوئی کچھ ہے، کچھ اس میں ہے، کوئی کئی تضاد اکثر لوگ کوٹ کرتے ہیں، آئی ڈونٹ نو ایگزیکٹلی. ٹھیک، عامر نے مجھے بتایا، عامر بعد میں کریکشن کر دیں گے، آج میں آپ کی ملاقات کراتی ہوں، مگر इस वक्त डोनाल्ड ट्रंप की बहुत बड़ी सक्सेस को सेलिब्रेट किया जा रहा है, नॉट ओनली इन कैनेडा बट एवरीबडी हु लव्स डोनाल्ड ट्रंप की पॉलिसीज को, देयर आर वेरी मेनी पीपल हु लव. साहब ये सेकंड टर्म में इट्स अ बिग सक्सेस, दूसरी मुद्दत सदारत में पहले बड़ी कानून साजी की है, बिग ब्यूटिफुल बिल पैस्ट. अच्छा अब डेमोक्रेट्स ये कहते हैं कि यहां पे जी अमीर अमीर हो जाएंगे गरीब गरीब रह जाएंगे, मगर अगर ठंडे दिल से सोचो ना, नो टैक्स ऑन टिप. गरीबों को तो अमीरों को तो टिप ही नहीं मिलती, वो कहते हैं नो टैक्स ऑन द टिप, नो टैक्स ऑन द ओवर टाइम, अमीरों को तो ओवर टाइम ही नहीं मिलता, नो टैक्स सोशल सिक्योरिटी, अमीरों को तो सोशल सिक्योरिटी की जरूरत नहीं होती. अगला है बॉर्डर्स फुली फंडेड, यस जी दे वॉन्ट टू मेक, दे आर लीडर्स ऑफ अमेरिका, दे आर नॉट लीडर्स ऑफ द वर्ल्ड, मगर अपने बॉर्डर्स को सिक्योर करना चाहते हैं, दे डेफिनेटली वॉन्ट टू डू इट. मेडिकेटेड स्ट्रेंथेंड, आई डोंट नो, मैं बहुत ज्यादा मेडिकल सिस्टम को वो नहीं जानती, बेशुमार कैनेडियंस जो यहां से गए, मैं नाम भी बल्कि ले देती हूं, हमारे एक भाई थे यहां पे प्रोग्राम भी किया करते थे 770 पे, तो शेख साहब पूरा नाम क्या था, वो उन्होंने यहां पे ट्रीटमेंट कराया था, वो कहते जी मेरी आंख तो बिल्कुल नजर ही जाती थी, आपको याद होगा मैंने एयर पे भी लिया था उनको, उसके बाद वो अमेरिका चले गए, वो कहते हमने बिल पे किया, हमने इलाज करा लिया, तो जी बल्ले बल्ले अब उनकी आंख नंबर 9 है. एनर्जी डोमिनेंस, स्कूल च्वाइसेस, चाइल्ड टैक्स क्रेडिट, न्यू बॉर्न अकाउंट, अमीरों को तो इनकी जरूरत ही नहीं है, अमीरों को तो ये मिलते ही नहीं है. मॉडर्नाइज एयर ट्रैफिक कंट्रोल, अब वो रिपब्लिकन ने तो यकीनन बहुत बड़ी ये सक्सेस दी है, एंड दे आर सेलिब्रेटिंग बिग टाइम्स. बड़े पैमाने में टैक्स में कमी, वफाकी अखराजात में कमी, पेंटागन और बॉर्डर सिक्योरिटी की फंडिंग में इजाफा कर दिया, तो सारी दुनिया ने अपने फंड्स में इजाफा किया, तो अगर अमरीका ने कर दिया तो मतलब करना ही था, दुनिया में जरूरत है इसलिए की. रिपब्लिकन्स के लिए बहुत बड़ी कामयाबी, हालांकि चंद एक रिपब्लिकन्स भी, बट यू नो व्हाट, दे वर जस्ट शोइंग इट ऑफ कि वी आर अगेंस्ट, 214 और 218 के डिफरेंस से ये जीते हैं. कहते हैं कि डोनाल्ड ट्रंप की सेकंड टर्म ये बहुत बड़ी पेशरफ्त है, जिस पर आखिरी लम्हों तक शकूक की बात, मैंने तो वैसे आपको कल ही कह दिया था, बहरहाल हम छोटे बंदे हैं. ये कामयाबी स्पीकर माइक जॉनसन और सेनेट के कायद उन्होंने के लिए भी बड़ी अहमियत रखती है, जो दोनों हाल ही में क्यादत के ओहदों पर फायज रहे हैं. तकरीबन कोई गुंजाइश बाकी ना होने के बावजूद जीपीओ की क्यामत, जीओपी जो 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 उनकी क्यादत ने अपनी पार्टी के तकरीबन तमाम अरकान को ट्रंप की हमायत में कायल कर दिया. जैसे हमने कहा मार-ए-लागो में बहुत सारे डिनर्स भी हुए, लंचेस भी हुए, हर रिसोर्स पर्सन को इस्तेमाल किया, उस रिसोर्स पर्सन ने आगे अपने जराये को इस्तेमाल किया. सदर ने अपने बिल को पार्टी की तीन मकबूल तरीन पॉलिसी तरजीहात पर मरकूज रखा था, सरहदी तहफुज, दिफा में इजाफा, ऑफकोर्स दिस इज मस्ट, और टैक्स में कमी. टैक्स की कमी का फायदा किसको होगा? गरीब लोगों को फायदा होगा, अमेरिका में बेशुमार गरीब लोग मौजूद हैं. सरहदी तहफुज, ऑफकोर्स दे थिंक के सरहद से हमारी ड्रग्स भी आ रही है. अच्छा भाई आप सिर्फ इनसाइड को ना कंट्रोल करें, आउटसाइड हमारे पास कनाडा में भी तो ना भेजें, उसको भी कंट्रोल कीजिएगा. इमिग्रेशन पॉलिसी के तहत ये बिल नए हरासती मराकज खोलेगा. एक तो आपको पता ही है कि इन्होंने एलए में खोल भी दिया है, और वो उसमें डोनाल्ड ट्रंप ने कहा कि हम पहले जब गार्ड्स वगैरह रखा करते थे तो हमें उनके पैसे देने पड़ते थे सिक्योरिटी गार्ड्स के लिए, तो अब उन्होंने गार्ड्स किसको रखा है? एलिगेटर्स को और तो बस अखबार अजदहों को रखा है, और ये इलीगल इमिग्रेंट्स के लिए. मकसद इनका ये है कि इस हरासती मरकज का इतना खौफ पैदा किया जाए, इतना खौफ पैदा किया जाए कि कोई बंदा इलीगल आए ही ना, जो बंदा आना भी चाहे तो उसको यहां का डर डाला जाए, और जब दो चार बंदों को एलिगेटर्स की खुराक बंदा दिखाएंगे, बाकी लोग डरते मारे खुद ही कहेंगे अच्छा बाजी मैं चल रहा है. तो एक वो कहते हैं टैक्स में इजाफा रोकने के लिए वोट देता, हमारी फौज को महफूज बनाता हूं, क्या मैं बॉर्डर सिक्योरिटी बेहतर करता हूं. बहरहाल रिपब्लिकन्स ने बिल को अगर रोका होता तो फिर शायद रिपब्लिकन्स को डोनाल्ड ट्रंप के फिर गुस्से का तो बर्दाश्त करना पड़ना था. डोनाल्ड ट्रंप ने तो हर बंदा जो इसके रिपब्लिकन वोट देता इसके अगेंस्ट, तो उसको तो मुल्क बदर कर देना था. बहरहाल एक तेज रफ्तार कानून साजी का ये अमल है, दिस विल हेल्प डोनाल्ड ट्रंप बिग टाइम्स. तारीखी लिहाज से ये गैर मामूली रफ्तार, डोनाल्ड ट्रंप का पहला टैक्स बिल और सदर बाइडन का सेहत टैक्स और माहौलियाती बिल दोनों को 18 महीने लगे थे इससे पहले की अगर बात की जाए, तो बहरहाल डेमोक्रेट्स तो अब चीखेंगे ही ना, उन्होंने जुमेरात को बिल की मंजूरी से आठ घंटे कबल ट्रंप के सोशल सेफ्टी नेटवर्क को टोतियों पर सख्त तनकीद की थी। अपोजिशन ने तो बेचारी ने तनकीद ही करनी है ना, दे हैव टू डिफेम द अदर पार्टी। डेमोक्रेट्स हैं मेडिकेटेड में कटौतियों जो कि 11.8 मिलियन अफराद की सेहत मुतासर कर सकती हैं। आगे आगे देखिए होता है क्या। ईवान की डेमोक्रेटिक क्यादत से मुंसलिक गैर मुनाफा बख्श तंजीम हाउस मेजोरिटी फॉरवर्ड ऐसे इश्तहारात पर काम कर रही है जो इन रिपब्लिकन को निशाना बनाएंगी जिनकी नशस्तें खतरे में हैं। अभी अब अगला जो इलेक्शन होना है ना उसमें देखें कि कितने डेमोक्रेट्स जीतते हैं, क्या वाकई रिपब्लिकन्स लूज करेंगे कि नहीं। तो बहरहाल सेकंड जो उनका टेन्योर है उसमें डोनाल्ड ट्रंप को बहुत बड़ी कामयाबी मिली है। अल्लाह अल्लाह खैर सलाह। आइए ये सारा का सारा इन्फॉर्मेशन हमारे स्पॉन्सर्स के तावन से पहुंचाया करते हैं हम आपसे। इस वक्त मेरे पास अ वंडरफुल यंग मैन। अच्छा अभी जब मैंने उनको कॉल किया ना तो उन्होंने मुझे जवाब दिया, यस हेलो हाउ मे आई हेल्प यू। मैं समझी पता नहीं वॉइस मेल मिल गई है। अस्सलाम वालेकुम सर।
वालेकुम अस्सलाम वरहमतुल्लाह।
अच्छा उसी तरह से कहें जैसे आपने मुझे कहा था, हेलो हाउ मे आई हेल्प यू।
हेलो हाउ कैन आई नॉट हेल्प यू प्लीज।
अच्छा आई थॉट कि ये वो मशीन ऑन हो गई बिकॉज इट वॉज सो ऑटोमेटेड मैसेज आई कुड नॉट रियलाइज एंड रिकोगनाइज इट वॉज यू। तो यस सर वुड यू माइंड टू इंट्रोड्यूस योर सेल्फ फर्स्ट।
नो थैंक यू।
अपना ही नुकसान।
राजा बादशाह स्पीकिंग हियर एज ऑलवेज।
एज ऑलवेज अल्लाह मियां आपको जिंदगी दे, सेहत दे, तंदुरुस्ती दे। राजा बादशाह एक और आपने काम करना है। बहुत से लोग जो आपको हमारे बहुत ऑनेस्ट गॉड, अभी वो मेरी एक बेटी है समीना, ज़ाहिर मुहर्रम का महीना चल रहा है इन दिनों, तो हम मरसिए और नाते वगैरह ही लगा रहे हैं एंड ये एक एहतराम है, ये रहना भी चाहिए। जब एहतराम दिलों से निकल जाते हैं तो देयर वाज अ टाइम के घर में बड़ा आता था तो हम फटाफट दुपट्टा ले, अम्मी जान का दुपट्टा खींच के हम ऊपर लिया करते थे। हालांकि अब्बा जी ने क्या हमें खा जाना था, बिल्कुल भी नहीं, बट दिस वॉज अ रिस्पेक्ट, इट वॉज अ काइंड ऑफ रिस्पेक्ट। तो वो एक गाना है, आई जस्ट कॉल टू से आई लव यू। मुझे याद है मेरी गाड़ी में ना एक सीडी थी, उसमें ये 9 गाने मेरी पसंद के थे जो कभी मैं दूर कहीं अकेले में होती थी तो मैं ऊंची आवाज में सुना करती होती थी। तो मेरा दिल भी किया कि मैं वो लगाऊं, फिर मैंने कहा मुझे कुट पड़ जानी है। आई जस्ट कॉल टू से आई लव यू एंड आई मीन इट फ्रॉम बॉटम ऑफ माई हार्ट and I definitely mean it for you and I definitely mean it for my listeners as well, jinke tawassut se 1997 se aaj tak ye rishta mera chalta chala ja raha hai aur main kabhi unko misguide nahi karungi. Raja Bashya aapke paas number 1 har bande ko main request karti hu agar aapko gaadi aur ghar ki insurance chahiye Raja Bashya se raabta kijiyega, abhi wo apni detail batayenge number 1. number 2 agar aapke koi mere se reservations hain aur agar aap samajhte hain ki mujhe change hona chahiye to wo suggestion bhi aap Raja Bashya ko zarur de dijiyega ki baaji Arfa ko please bola na kare to main agar bolungi to radio program kaise karungi. Chalo TV pe to aap mere gestures dekh sakoge to radio program pe agar meri awaaz nahi aayegi to radio to band ho gaya.
जी जी बिल्कुल।
तो अब आप अपने बारे में बताइए।
नहीं आपका बोलना है सही तो रौनक है अल्हम्दुलिल्लाह।
आई लव यू
माशाल्लाह से आप बोलती हैं और बोलती भी काफी अच्छा हैं जिससे
नहीं मगर लोगों की गाइडेंस, वी ऑलवेज नीड गाइडेंस। आप
बोलती भी है बहुत अच्छा है जिससे कभी 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 सुन मुझे बोलने तो दे।
अच्छा
आप बोलते भी बहुत अच्छा है जिससे कभी कभी ईमान भी ताजा हो जाता है।
आई लव यू।
नहीं काफी कुछ सीखने को मिलता है। मैं मुझे तो मेरे जो ये जो आपके लिसनर्स हैं जब मुझे कॉल करते हैं मुझे कहते हैं यार तू बहुत तंग करता है अरफा जी को।
आप कितने प्यारे। आई लव एवरीबडी, आई लव यू, यू आर द बेस्ट ऑफ द बेस्ट ऑफ द बेस्ट। देखिए वाकई ये वो बच्चा है जो मुझे वाकई बहुत तंग करता है। राजा बादशाह आज आपने मुझे कॉल नहीं किया कि आपने मैंने आपको एयर पे नहीं लिया अभी तक, उसकी क्या वजह थी?
मुझे पता था आप बिजी होगे, कर लोगे खुद ही इंशाल्लाह।
आई लव यू बच्चा। राजा बादशाह अगर आपको गाड़ी, और एक मैं आपसे रिक्वेस्ट करना चाहती हूँ, प्लीज डू नॉट कार ड्राइव कार विदाउट इंश्योरेंस।
बिल्कुल।
एक और चीज आपके साथ मैं शेयर करती हूँ और मैं बड़े ऑनेस्टली आपके साथ, कल परसों मेरा बेटा मेरे पास आया तो मुझे कहता यू नो व्हाट आई वांट टू टेक केयर ऑफ सम ऑफ माय एक्सपेंसेस। मैंने कहा अच्छा, मसलन कहता अच्छा मैं अपनी गाड़ी की इंश्योरेंस खुद पे कर लेता हूँ। अच्छा अभी तक नहीं बोला, एक साल हो गई अभी तक नहीं बोला था। तो जाहिर उसकी गाड़ी की कॉम्प्रिहेंसिव इंश्योरेंस है। तो मैंने कहा हाउ मच इंश्योरेंस, मैंने कहा मेरा कहा 350-400 मुझे नहीं याद, अच्छी तरह नहीं याद। तो उसके बाद 10 मिनट के बाद आया, कहता माय फ्रेंड ही बॉट इंश्योरेंस फ्रॉम TD बैंक एंड हिज इंश्योरेंस इज जस्ट $120। मैंने कहा तेरा दोस्त बच्चा, आपका दोस्त आपके जितना ही है, हाउ कैन ही पे $120। कहते नो नो बिकॉज ही गॉट डिस्काउंट उसको मिल गया। बल्कि आप इसको एलैबोरेट करेंगे, ये नॉनसेंस गुफ्तगू नहीं है, इट्स वैल्यूएबल। तो उसने कहा कि एक्चुअली उसको ना यूनिवर्सिटी की भी डिस्काउंट मिल गया है एंड ही इज पेइंग 120। मैंने कहा बच्चा तुम्हारी गाड़ी की कॉम्प्रिहेंसिव इंश्योरेंस है एंड दैट मस्ट बी अ थर्ड पार्टी इंश्योरेंस। कहते नो यू ऑलवेज ओपन समथिंग न्यू, व्हाट इज थर्ड पार्टी इंश्योरेंस। मैं क्या यही होती है अगर खुदा न खास्ता मैसेज, जैसे मिसाल के तौर पे मैं आज गाड़ी चला के चली आ रही थी, मैं बड़ी शराफत से गाड़ी लेके आ रही थी एंड आई वॉज कमिंग फ्रॉम विंस्टन चर्चिल से, ये मैंने यहाँ पे मौत पड़नी कोथरा के ऊपर एग्जिट लेना था, एक मनूस मारा ट्रक मेरे सामने आ गया, ठाड़ करके एक छोटा सा पत्थर निकला, मेरी नई गाड़ी की विंडशील्ड तोड़ दी उसने, चिप पड़ गया। तो मैंने अपने बेटे को एक्सप्लेन, मैंने कहा बेटा कभी एक्सीडेंट हो जाता है तो थर्ड पार्टी इंश्योरेंस डजंट कवर एनी अदर थिंग, बट इट्स गुड टू हैव थर्ड फुल इंश्योरेंस, कॉम्प्रिहेंसिव इंश्योरेंस, और तुम्हारी गाड़ी के लिए। खैर उसको समझ आ गई, थोड़ा ये एक्सप्लेन करें। एंड अनदर थिंग इज कि समटाइम्स पीपल गिव डिफरेंट एड्रेस, फॉर एग्जाम्पल आई लिव इन ब्रैम्पटन, ये अब उसको टिप्स मिल रही है मेरे लड़के को। And he said, you know, somebody has insurance and he said, they have another home somewhere in Pickering, so they gave address for the Pickering. So I said, listen, you will say who will say who? You live in Brampton, so you want to give your downtown address? You want to give insurance companies, they will definitely track you, ki where do you live, where your mail comes. कहाँ तुम्हारी रेगुलर गाड़ी खड़ी होती है। तो ये चीजें जब लोग करते हैं एट द टाइम ऑफ द क्लेम, द कंपनीज दे डेफिनेट इंश्योरेंस कंपनीज दे क्रैक इट डाउन। प्लीज डू शेयर।
जी जी बिल्कुल, ये बड़ा अच्छा आपने पॉइंट रेज किया है। ये काफी दफा मुझे भी सिचुएशन हो जाती है, क्लाइंट्स कॉल करके बोलते हैं कि जी की ख्याल है जी, ऐसी दूसरा एड्रेस दे दिए थे। वो ख्याल मेरा कुछ नहीं है, दिस इज ए मिस रिप्रेजेंटेशन। ठीक है जी, ये मिस रिप्रेजेंटेशन होती है, ये फ्लैग हो जाती है। आप किसी भी इंश्योरेंस कंपनी को कॉल करके ये नहीं कह सकते, वन ऑफ द फ्लैग इज है ही ये कि हाँ जी क्लाइंट ने कितनी कोर्स ली हुई है और क्या पोस्टल कोड डिफरेंट है। मतलब आप हो सकता है किसी ने 10 कोर्स ली हुई है, एक उसने डिफरेंट पोस्टल कोड पे ली है, एक उसने डिफरेंट पे लिया, पूरे ओंटारियो के पोस्टल कोड डाल के चेक कर लिए, जितने चीपेस्ट इंश्योरेंस है उसे द एड्रेस पा दियो। इस तरह नहीं होता है, दिस इज
इंश्योरेंस। माजरत के साथ इंश्योरेंस कंपनी एक्सेस कर सकती है कि आपने कोटेशंस कितनी ली और किस किस पोस्टल कोड पे ली है?
जी जी पता चल जाता है जब आपकी वो पोल की जाती है ना डिटेल्स, तो वहाँ सम सॉर्ट ऑफ आइडियाज हमें मिल जाते हैं।
अच्छा
उसके बाद ये भी है कि ये मिस रिप्रेजेंटेशन के अंदर आ जाता है, एड्रेस फ्रॉड के अंदर चीज आ जाती है। टेक्निकली गाड़ी वहां पर ही रेड होती है जहां पर गाड़ी पार्क होती है। ठीक है, कुछ लोगों के दो गाड़ियां तीन घर हैं, इसमें कोई इनकारी बात नहीं है, लेकिन उनका एक प्रिंसिपल लोकेशन होती है। ऐसा नहीं होता कि आप किसी जगह पे अगर दो दिन जा रहे हैं तो तीन दिन आप कहीं और पे जा रहे हैं मैक्सिमम। इस तरीके मतलब इस रियली रियली ये ऐसी चीज नहीं है कि मैं कभी भी रिकमेंड करूंगा, क्योंकि जब आप डिस्क्रिपेंसी के अंदर फॉल कर जाते हो या आप मिस रिप्रेजेंटेशन के अंदर फॉल करते हो और उस सिचुएशन में खुदा ना खास्ता कोई क्लेम आप ओपन कर देते हो, तो फिर इंश्योरेंस कंपनी बोलती है जी आप हमें प्रूफ ऑफ एड्रेस दें। जब प्रूफ ऑफ एड्रेस आपसे मांगा जाता है तो आपको बड़ा इजी लगता है कि जी ऑनलाइन जाएंगे, ड्राइवर लाइसेंस का एड्रेस चेंज हो जाएगा तो हम दे देंगे। तो ऑनलाइन जो इंश्योरेंस कंपनी जब आपसे प्रूफ ऑफ एड्रेस मांगती है तो दे डोंट एक्सेप्ट ड्राइवर लाइसेंस, वो मांगते ही आपसे वो चीजें जो आप चेंज नहीं कर सकते। मिसाल के तौर पे आपको बोलेंगे ट्रांजैक्शन ऑफ योर क्रेडिट कार्ड स्टेटमेंट दो हमें, ठीक है, यूटिलिटी का बिल दो हमें, पता चले कहां से आपकी जो फोन कॉल्स के रिकॉर्ड के साथ मांगते हैं वो प्रूफ ऑफ एड्रेस के, वी नीड अ बिल ऑफ योर फोन विद कॉल रेकॉर्ड्स आर मेंशन। हम जानना चाहते हैं कि किस एरिया से आप कॉल कर रहे हो, वो किस एरिया से कॉल आ रही है। तो वो ब्रेक डाउन करने के बहुत सारे तरीके होते हैं, लेकिन आई एम श्योर कि नोबडी वांट्स टू फॉल इनटू दैट कैटेगरी। ठीक है, उससे जरा हेलो
सर जी, आप बात कर रहे हैं, मैं आपकी बात सुन रही हूँ पूरे, मेरा टेलीफोन है, मैं बीच में बोलना शुरू हो गया सी।
हाँ जी, वो टेलीफोन टेप लाओ। अच्छा वो
अच्छा, आप कैरी ऑन कीजिएगा, आप कैरी ऑन कीजिएगा, मैं आपका नंबर एक बार दे दूँ, 6 4 7 6 4 7 2 9 0 3 7 7 3। याद रखिएगा, दिस इज अ वेरी इम्पोर्टेंट इन्फॉर्मेशन विच कैन हेल्प यू, और आप याद रखेंगे।
और जी जी बिल्कुल, थैंक यू। एंड फॉर जो बात आपके बच्चे ने की, बेटे ने की कि जी मेरे दोस्त की 120 है तो मेरी डिफरेंट है, वो देखें, इंश्योरेंस कंपनी जब आपको प्राइस देती है तो प्राइस हैज मैनी फैक्टर्स ऑफ रेटिंग। मैनी फैक्टर्स ऑफ रेटिंग का मतलब ये है कि आपकी गाड़ी मेक एंड मॉडल, आपने गाड़ी परचेज कब की थी, आप रहते कहाँ पे हो, आपकी एज क्या है, आपने लाइसेंस किस डेट पर लिया था, आप मैरिड हो सिंगल हो, दोज आर द रेटिंग फैक्टर्स। तो उसके बाद जो स्टूडेंट डिस्काउंट है, जाहिर है जब ये नंबर दे के आपको कहते हैं कि आप कॉल करें, तो कॉल करने के पीछे मकसद यही है कि आप ये सारी चीजें एक्सप्लेन करेंगे। हमारे पास एक यंग ड्राइवर है, यूनिवर्सिटी है, कॉलेज गोइंग है, अच्छे मार्क्स लेकर आता है, ये सारे डिस्काउंट तो होते हैं हर जगह। फिर हमारे पास एक और ग्रुप डिस्काउंट भी होता है, हो सकता है कि आपका जो एम्प्लॉयर है वो फॉल करता हो ग्रुप डिस्काउंट कैटेगरी के अंदर, आप उस यूनियन के मेंबर हैं या उस एम्प्लॉयर नेटवर्क के मेंबर हैं, तो आप वो भी रब्ता करें, वो भी डिस्कस करें, बताएं, ताकि हम वो भी चेक करें लिस्ट में इफ यू क्वालिफाई फॉर दैट डिस्काउंट। तो प्राइस कैन बी वेरी, ये जो आर्ग्यूमेंट है ना, ये बहुत आता है कि मेरी एज भी सेम है, मेरी गाड़ी भी सेम है, हम एक स्कूल में जाते हैं, भाई आप हो सकता है आपने लाइसेंस डिफरेंट लिया हो, डेट ऑफ बर्थ डिफरेंट हो, आपकी मैरिटल स्टेटस डिफरेंट हो, आपकी पोस्टल कोड डिफरेंट है, गाड़ी का ईयर मेक एंड मॉडल डिफरेंट है, ये चीजें मैटर करती हैं, तो इनको समझना चाहिए।
राजा बादशाह, राजा बादशाह ऑल स्टेट के साथ 6 4 7 2 9 0 3 7 7 3। ऑल स्टेट के इंचार्ज हैं, इज अंडर राइटर एज वेल। और जी राजा जी, कुछ और बताएं
जी, ये उस, जी जी बिल्कुल।
आपने कभी गाना गाया, अपनी बेगम को गाना गा के बताया, राजा को रानी से प्यार हो गया?
नहीं, वो मैं डर के मारे नहीं गाता, वो कुछ सुन लेना ना पै जाए। उन्होंने बोला खबरदार, ये तुमने जिंदगी में आखिरी दफा गा लिया, इसके बाद तुम पाबंदी है।
अच्छा राजा जी, आप कब से कब तक ऑफिस में होते हैं, ऑल स्टेट को रिप्रेजेंट करते हैं, मगर यू आर द इंचार्ज, ये तो नहीं कि मैं आपको कॉल करूंगी और मुझे किसी छोटे के सपोर्ट कर देंगे आप?
नहीं नहीं, पूरा हमारी टीम होती है, टीम वर्क करती है। आपको मेरा नंबर देने का मकसद यही है कि आप पर्सनली इन टच में रहें, ताकि जो कोड बना के दी जाए, पर्सनलाइज कोड बना के दी जाए, तो हम डालिए मैं आप कहीं से भी, जैसे मेरे कुछ क्लाइंट्स हैं, दे वर कंफर्टेबल विजिटिंग मी इन पर्सन, सो दे आर कमिंग, वो अपॉइंटमेंट बना के आ भी जाते हैं ऑफिस में, बट ओवर द फोन आप मुझे इन्फॉर्मेशन दे के कोर्ट भी ले सकते हैं, गाड़ियों में कहीं से भी। $1775 की जो सेविंग है दो गाड़ियों एक होम की, वो भी आप डिस्कस कर सकते हैं। कोर्ट जब आप मार्केट में हैं, अगर इंश्योरेंस के रिन्यूअल आपके आ चुके हैं, देन यू आर शॉपिंग अराउंड, और मे बी यू थिंक दैट यू करंटली पेइंग मोर अमाउंट, तो आप उसको शॉप अराउंड करना चाहते हैं, तो चेक करने में कोई हर्ज नहीं है, कोई ऑब्लिगेशन नहीं है, देख लीजिए कोई सेविंग है कि नहीं है, है तो बहुत अच्छी बात है, यू मेक योर डिसीजन अकॉर्डिंगली, और अगर नहीं है तो कोई बात नहीं, कुछ अर्से बाद दोबारा कोर्ट करेंगे, ताल्लुक बन जाता है इंसान का, एक कॉन्टेक्ट बन जाता है, जो कि अच्छी चीज है, बुरी नहीं है।
राजा बादशाह, और कोई ऑब्लिगेशन नहीं है, देर इज नो ऑब्लिगेशन, इज दैट राइट?
जी जी, कोई ऑब्लिगेशन नहीं है।
गाड़ी और घर की इंश्योरेंस पे कितनी बचत हो सकती है अगर आपसे रब्ता किया जाए?
1775 + $3,500 बोनस है ना, वो चेक कोशिश करेंगे ना, 1775 तो मैं प्लेटफॉर्म पर लेकर आया हूँ।
अच्छा,
दो गाड़ियों जिसकी मल्टी व्हीकल होती है डिस्काउंट, और कार प्लस होम का डिस्काउंट होता है।
राजा बादशाह, एनी टाइम, टाइमिंग टू कॉल यू प्लीज?
जी मुझे कॉल आप मंडे टू फ्राइडे 9 AM to 5 PM कर सकते हैं। छोटी एक रिक्वेस्ट ये है कि आप मुझे कॉल जब भी करें तो जरूर मुझे वॉइस मैसेज या टेक्स्ट मैसेज कर दिए करें, वो मुझे हेल्प करता है, एक दूसरे की हेल्प करनी चाहिए, जैसे मैं आपकी हेल्प करूंगा कोड बनाने में, तो आप भी अच्छे बच्चे बने, मुझे रब्ता करते हुए वॉइस मैसेज या टेक्स्ट मैसेज जरूर छोड़िए
राजा बादशाह स्टेट के साथ 6472903773। थैंक यू वेरी मच सर, थैंक यू,
बहुत शुक्रिया।
एक सेगमेंट की तरफ लेके जाना चाहती हूँ, शायद हम आपको पूरा न सुना सकें क्योंकि आज टुडे इज लिटिल टफ टाइम बिकॉज शाजिया साहबा ने न्यूज पेश करनी है, उसके बाद फिर मलिक साहब तशरीफ ले आएंगे, मगर हम मलिक साहब के प्रोग्राम को थोड़ा पुश बैक कर देंगे, आप फिक्र न करें, हम 9 मिनट हर चीज में आगे चले जाएंगे। आई लव यू, स्टे ट्यून्ड। इस वक्त हम आपके साथ शेयर करना चाह रहे हैं एक सेगमेंट, मेरे साथ जनाब इम्तियाज गुल साहब हैं, आज ही की न्यूज को हमने कवर किया है। But let me tell you one thing, this bill had to be मंजूर होना ही होना था, ये रात जागने का ड्रामा था, कोई बात नहीं। वो कहते हैं ना कि जब तक सस्पेंस न क्रिएट हो तो चीज का मजा नहीं है, मगर डोनाल्ड ट्रंप का ये बिल जो है इट लुक्स गुड। इम्तियाज गुल मेरे साथ हैं, प्लीज हमारे स्पॉन्सर्स को जरूर तावन दीजिएगा।
हमारे फॉर्म जफर प्रोग्राम में आप तमाम को खुश आमदीद कहते हैं। आज के प्रोग्राम में जनाब इम्तियाज गुल साहब हमारे साथ हैं। इम्तियाज गुल साहब ऑफ कोर्स हम में से किसी का कोई एक पार्टी या आई बिलीव सो आप वैसे तो मर्जी के मालिक हैं, जो आप कह लें हम क्या कर सकते हैं, मगर बीइंग होस्ट ऑफ अ प्रोग्राम at a radio station and on a television and of course वहीं से programs फिर YouTube पे भी चले जाते हैं, हमारी हम सिर्फ न्यूज आप तक पहुंचाते हैं, एनालिसिस उसका पेश करते हैं आपके साथ। इस वक्त दुनिया की जो सूरत हाल है आप लोगों के सामने है, अभी मिडिल ईस्ट के वाकयात आपके, उससे पहले पाकिस्तान के वाकयात, आप अमेरिका में आ जाए, अमेरिका में जो सूरत हाल आपको नजर आ रही है, एंड ऑफकोर्स अमेरिका में एक बहुत बड़ा जो चेंज आया है कि न्यू ईयर न्यूयॉर्क में और ज़ोहरान ममदानी जो है डेमोक्रेट हैं और उन्होंने बहुत बड़ी अक्सरियत ली और जिस शख्स को पसपाई दी है वो कोई ऑर्डिनरी आदमी नहीं है। फाइनेंशली आप देख लें, पोलिटिकली देख लें, अपना पोलिटिकल करियर के लिहाज से देख लें, एंड्रू कुओमो वेरी स्ट्रांग मैन, मगर दुनिया किस लिहाज से सफर कर रही है, दीज आर द वोटर्स हु मेक द डिफरेंस। पाकिस्तान की तरफ अगर मैं आपको लेकर के चलूं तो आज जनाब इम्तियाज गुल साहब को पहले खुश आमदीद कह लेते हैं। इम्तियाज गुल साहब अस्सलाम वालेकुम सर, कैसे हैं आप?
जी अस्सलाम वालेकुम आरिफ अबैन, क्या हाल है आपके, खैरियत से हैं?
सर आज के प्रोग्राम में मैं सबसे पहले एक चीज से प्रोग्राम शुरू करना चाहती हूँ। हम बहुत छोटी सी कोशिश है, बहुत छोटी सी काविश है, वो लोग जो पाकिस्तान को डिफेम कर रहे हैं उनके चैनल्स को इंडिया कभी भी ब्लॉक नहीं करेगा। मैं बड़े दुख के साथ इस बात का जिक्र करती हूँ कि मेरी अपनी गवर्नमेंट, पाकिस्तान की गवर्नमेंट, पाकिस्तान के आला इदारे अगर पाकिस्तान में टूट फूट के लिए कुछ लोग रोल प्ले कर रहे हैं, आपसे आज तक वो काम ही ना हुआ। इंडियन गवर्नमेंट, इंडियन अथॉरिटीज, इंडियन एजेंसीज इतनी एक्टिव हैं फॉर द सेक ऑफ देयर कंट्री, दैट इज अ गवर्नमेंट फॉर देयर ओन कंट्री, के 7:70 AM ई आवाज, साजो आवाज ब्रॉडकास्टिंग, हमारी वेबसाइट, हमारा अदर चीजों को इंडिया में ब्लॉक किया। और मैं, आप यकीन कीजिए, लोग तो अपनी बड़ाई बयान करते हैं, मैं तो कहती हूँ आई एम अ वेरी हार्ड वर्किंग ग्राउंड के ऊपर एक शख्स हूं। यस वी वर्क हार्ड और हम फैक्ट्स को अनवेल करते जरूर हैं। आइए ये देखिए, क्लिप देखिए, आई जस्ट गॉट इट फ्रॉम माय टीम टुडे। यूट्यूब ने हमें बताया है कि इंडियन गवर्नमेंट ने उनको कॉन्टेक्ट किया है यूट्यूब की जानिब से, और उन्होंने कॉन्टेक्ट किया है YouTube को कि ये चैनल जो है इज क्रिएटिंग, वी रिसीव एन ऑर्डर फ्रॉम द गवर्नमेंट रिलेटेड टू द नेशनल सिक्योरिटी। सो अगर मैं, ई आवाज कैन बी अ थ्रेट टू इंडियन, कम ऑन, नेशनल सिक्योरिटी एंड पब्लिक ऑर्डर रिगार्डिंग योर कॉन्टेंट आफ्टर रिव्यू द फॉलोइंग कॉन्टेंट एंड ऑल वीडियोज हैव बीन ब्लॉक्ड एंड व्यू ऑन द यूट्यूब कंट्री साइट्स लिस्टेड बिलो। चैनल ई आवाज रेडियो एंड टेलीविजन है, हमारा रेडियो एंड टेलीविजन, हमारी वेबसाइट इसमें आती है, वेबसाइट को भी ऑफकोर्स तमाम बड़ी पोजीशंस के ऊपर आपको पता है कि वेरी फाइन इंडियन पीपल आर एट द पोजीशन। द कंटेंट हैज बीन ब्लॉक्ड फ्रॉम द व्यू ऑन द फॉलोइंग यूट्यूब कंट्री साइट्स, दैट इज इंडिया। फ्यूचर अपलोड ऑन दिस चैनल विल ऑल्सो बी ब्लॉक्ड इफ यू बिलीव दैट योर कॉन्टेंट वॉज रिस्ट्रिक्टेड इन एरर, प्लीज लेट अस नो, विच इज नॉट रिस्ट्रिक्टेड इन एरर। मैं तो, मेरा ख्याल है मैंने हर दुनिया के लीडर का, चाहे वो बेंजामिन नेतन्याहू हैं, चाहे प्राइम मिनिस्टर नरेंद्र मोदी साहब हैं, वी ऑलवेज टॉक अबाउट देम विद रिस्पेक्ट। and every leader is working for their own country. I wish کہ پاکستان میں جو فیک ویڈیوز ہیں اس میں میری گورنمنٹ کے اہلکار اپنا رول پلے کر سکیں rather than ایک پارٹی کے بعد دوسری پارٹی کو امپلانٹ کرنے کے لیے کسی کے کانٹینٹ کو سپورٹ کر دیا کسی کے کانٹینٹ کو بلاک کر دیا. اگر ہم اپنے ملک کے لیے اور اگر ہم محب وطن ہو جائیں تو ڈیفینیٹلی وی کین بی ایز انڈیا ایز اسرائیل اینڈ ایز امیریکا. آپ نے یہ دیکھ لیا. بٹ آئی واز سرپرائز آنےسٹ ٹو گاڈ جب آج مجھے یہ ای میل میرے آفس نے فارورڈ کی تو آئی واز سرپرائز کہ ہم تو بہت بہت چھوٹے پیمانے پہ کام کر رہے ہیں. یعنی اگر میرے جیسا نالائق انسان خطرہ ہو سکتا ہے تو پھر جو ہمارے انٹیلیجنٹ ذہن ہیں وہ تو بہت بڑا خطرہ ہے ان کے.
چلے مبارک ہو آپ کو کہ آپ کو بھی فائنلی یہ ای میل آ گئی. مجھے تو کوئی تین ہفتے پہلے آ گئی تھی. ابھی تک میرا یوٹیوب اور ٹویٹر پہ میرے اکاؤنٹ بالکل بلاکڈ ہیں. اور اب بدقسمتی ہے کہ اس پہ آپ احتجاج بھی نہیں کر سکتے کیونکہ ہمارے اپنے ملک میں اس قسم کا اس طرح کا کام ہوتا رہا ہے. حالانکہ ہم نے تو کوشش کی ہے کہ بطور پروفیشنل جرنلسٹ کے کسی کے بارے میں بد زبانی نہ کریں, تمیز کے ساتھ بات کریں. مجھے تو بلکہ اکثر لوگ یہ کہتے ہیں کہ یار آپ نواز شریف صاحب کیوں کہتے ہیں, آپ باجوا صاحب کیوں کہتے ہیں. تو ایگزیکٹلی تو میں نے انہیں یہ کہا کہ بہرحال آپ سینئر لوگ ہیں, ہمارے پاکستانی ہیں, آپ کے سیاسی اختلافات ہو سکتے ہیں, ان کے طرز حکمرانی پہ آپ اعتراض ضرور کر سکتے ہیں, لیکن کسی کو یہ القابات دے کے بلانا کہ یہ میری سرشت میں نہیں ہے, میری تربیت میں نہیں ہے. وہ آپ کو پتہ ہی ہوگا نا, لوگ کہتے ہیں یوتھیا پٹواری عمرانڈو پتہ نہیں کیا کیا کس قسم کی باتیں. تو وہ بہت ہی اقدار کا ایک بہت شدید زوال ہے اور اس میں پھر اضافہ ہوا ہے جو آرٹیفیشل انٹیلیجنس کے ذریعے جتنے ویڈیوز بن رہے ہیں اس وقت اور اس میں تقریباً تمام پارٹیاں شامل ہیں جو کہ بڑی افسوسناک بات ہے. یعنی جو پارٹی خود کو کہتی ہے جمہوریت پسند, the party which stands for democratic rights, for the rule of law, for professional news, ان کو یہ کام نہیں کرنا چاہیے. لیکن جی تو وہ بھی وائرل اس میں لگ گئے ہیں. اب کئی دفعہ ایسی چیزیں آ جاتی ہیں, میں پھر دوستوں کے جہاں سے بھی چیز آئی ہوتی ہے واٹس ایپ پہ یا فیس بک, تو میں پھر میں کہتا ہوں کہ آپ ذرا چیک کر لیں اس کا سورس کیا ہے. اور یقین کیجئے کہ 80-90% کیسز میں جس چیز پہ مجھے شک ہوا وہ میں جب چیک کروایا تو وہ فیک نکلا یا موٹیویٹڈ ڈسٹارٹڈ ہوتا ہے. آپ کو پتا ہے کراپنگ ہو جاتی ہے آج کل. تو خیر آرٹیفیشل انٹیلیجنس کے ذریعے ٹرمپ کی بھی تقریریں لوگوں نے سنوا دیں. ایک دفعہ ٹرمپ کی بھی تقریر عمران خان کے بارے میں آ گئی تھی تو آپ لوگ شاید کینیڈا میں بھی بڑے اس سے انسپائر ہوئے تھے, بڑے ایکسائٹیڈ ہو گئے تھے. تو میں نے وہ کسی سے کہا کہ مجھے لگتا ہے یہ بڑا کلیئرلی لگ رہا ہے کہ یہ اے آئی جنریٹڈ ہے. تو ہم سب دوستوں سے, بہرحال جتنے بھی دوست احباب ہیں, بچے بچیاں ہیں, ان سے درخواست یہی ہے کہ آپ ہر چیز کو ناپ تول کے اس کا کریٹیکل انالیسس کرنے کے بعد اس پہ اپنی کوئی رائے بنائیں.
بہت شکریہ. اور دیکھیے ایک ہوتا ہے پروپیگنڈا, بعض ممالک جو ہیں وہ اپنے لیے پرابلمس ہیں. انڈیا میں کوئی کم پرابلمس تو نہیں ہیں. آپ دیکھیے گا بہت ساری اسٹیٹس کے بیچ میں جھگڑے چل رہے ہیں اور یہ جو بنگلہ دیش ہی کا جو معاملہ ہوا ہے اس کے بعد انڈیا کی جو نیچے کی اسٹیٹس ہیں دیر ان ٹربل. انڈیا کو پتا ہے اس بارے میں مگر وہاں کا میڈیا جو رول پلے کر رہا ہے. ابھی یہ جو پاکستان کا ہی ایک واقعہ ہوا, آپ سوچیے کراچی پہ قبضہ ہو گیا تھا, لاہور پہ قبضہ ہو گیا تھا, ہماری ایک ویٹ پورٹ جو تھی وہ لاہور میں آ گئی تھی, لوگوں نے یقین بھی اس باتوں پہ کیا تھا. تو بہرحال ان کے میڈیا نے رول پلے کیا. ابھی ایک اور خبر جو وہیں سے جنریٹ ہوئی ہے, اگین آپ نے جیسے کہا وی بلیو ان دیز تھنگس کہ پاکستان کے جو ہائر اتھارٹیز ہیں, اس ایران میں جو ڈیتھس ہوئی ہیں جنرلز کی, شاید وہ جی پی ایس واچز بھی ایبسولیوٹلی فیک ہے. اور یہی پروپیگنڈا ہے جو لوگوں کو بے راہ روی کی طرف لے کے جاتا ہے. ابھی سر آپ نے جب ذکر کیا, اگین میرے بہت سارے لسنرز, مجھے صرف اپنی قبر کا حساب دینا, میں نے آپ کی قبر کا حساب نہیں دینا. اس وقت دو پارٹیاں ہیں جو, اور پارٹیاں نہیں میرا خیال ہے ان کے جو محبت کرنے والے ہیں نا, وہ ایک ہوتا ہے شاہ سے زیادہ شاہ کے ہواری جو ہیں وہ آگے آگے چلتے ہیں. ایک مسلم لیگ نون اور ایک پی ٹی آئی کے جو فالوورز ہیں, مطلب وہ بعض اوقات بات کرتے ہیں کہ غم ہوتا ہے. چلیے سر, یہ ساری باتیں ہو گئیں. میں آپ سے ذکر کرنا چاہتی ہوں آج کے پروگرام کے حوالے سے کہ ششی تھرور صاحب نے, پاکستان کے واقعے کے بعد ششی تھرور صاحب نے دنیا کا ٹور کیا. ویری فائن, ویری فائن, ویری 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 فائن. اینڈ جناب پرائم منسٹر آف انڈیا نریندر مودی صاحب نے جے شنکر, حالانکہ ونڈرفل, ویری پیٹریوٹک انڈین, مگر وزیر خارجہ ہیں, ان پہ سبقت دیتے ہوئے ششی تھرور صاحب کو ان کی انگریزی, ان کی پریزنٹیشن کی بنیاد پہ بھیجا گیا, مگر ان کو تھوڑی رسوائی ہوئی تھی, بیکاز جہاں بھی بات ہوئی یہی بات ہوئی پہلگام کے بجائے جو پاکستان پہ اٹیک ہوا تھا کہ پاکستان نے اپنی حفاظت کی, اس چیز کا سامنا کرنا پڑتا. ابھی کوارٹس میں انہوں نے بیان تو لے لیا کہ اکراس دا بارڈر ہم الاؤ نہیں کریں گے, یا ہم جو دہشت گردی ہے اس کو ناپسند کرتے ہیں. اور جناب جے شنکر صاحب نے جو اپنا ایک انٹرویو دیا ہے, کیا فرمائیں گے اس کے بارے میں؟ یہ بھی انڈیا کی کوئی بہت بڑی کامیابی تو نہیں ہے کہ کوارٹس کے جو ممبرز ہیں باقی کے تین, انہوں نے ڈائریکٹ پاکستان, دے ڈڈ ناٹ نیم پاکستان. ہاؤ وڈ یو سے دس؟
دیکھیے کوارٹ, اس میں آسٹریلیا بھی ہے, جاپان بھی ہے, امریکہ اور بھارت ہیں. سو اس قسم کے جتنے بھی فورم ہوتے ہیں, عام طور پہ اس میں دوسرے, ان کے باہر کے کسی ملک کا نام نہیں لیا جاتا. یہ دنیا بھر میں ایک ڈپلومیٹک روایت ہے, اور دہشت گردی کے تو سب خلاف ہیں, پاکستان خود دہشت گردی کا شکار ہے. اس گزشتہ ایک ہفتے کے دوران 3 یا 4 بڑے واقعات ہوئے ہیں جس میں بہت سارے ہمارے فوجی, ہمارے شہری اس میں شہید ہوئے, تو اس میں تو کوئی شک ہی نہیں ہے. اور پھر جو کوئی بلوچستان کا ذکر آیا تھا, شنگھائی کوآپریشن آرگنائزیشن کے جو وزرائے دفاع تھے, ان کی ایک کانفرنس تھی چنگ ڈاؤ میں, چین میں, تو اس میں انہوں نے کہا کہ جی بلوچستان میں جو دہشت گردی ہے ایکسٹرنل ڈریون یا کچھ اس طرح کی بات تھی, تو اس کا مداوع بڑا ضروری ہے. اب اس میں چونکہ راجناتھ سنگھ, بھارتی وزیر دفاع بھی شامل تھے, تو انہوں نے اس اعلانیے پہ دستخط کرنے سے انکار کر دیا. اس کا بدلہ اب یہ لگتا ہے کہ بھارتی حکومت نے واشنگٹن میں کواڈ کی جو خارجہ وزیروں کی کانفرنس تھی, اس میں اس طرح لیا کہ پہلگام کا واقعہ انہوں نے اس میں شامل کروا دیا. تو اب یہ بڑی ایک بچگانہ سی حرکت لگتی ہے کہ آپ پہلگام کے واقعے کا موازنہ کریں آپ بلوچستان کے واقعات کے ساتھ. بلوچستان میں تو گزشتہ 4 مہینے کے دوران جس خوفناک قسم کے واقعات ہوئے ہیں, وہ تو کشمیر میں جو بھارتی زیر تسلط ہے اس کو تو دور دور تک آپ موازنہ نہیں کر سکتے ہیں. پہلگام کا واقعہ بلا شبہ قابل مذمت تھا, انسانی جانیں اس میں ضائع ہوئیں, اور انسانی جان جہاں بھی ضائع ہوتی ہے اس پہ اس کی ہمیں مذمت کرنی چاہیے. لیکن اس کو سیاسی انسٹرومنٹ کے طور پہ جب استعمال کیا جاتا ہے اور مختلف کلابے ملائے جاتے ہیں, وہ ایک نامناسب سی حرکت ہے. جو ششی تھرور صاحب, وہ بڑے زبردست آریٹر ہیں, شعلہ بیان مقرر ہیں, انتہائی نفیس انگریزی بولتے ہیں, لیکن ان کی بدقسمتی یہ تھی کہ ڈونلڈ ٹرمپ امریکہ کا صدر بن چکا تھا, اور ڈونلڈ ٹرمپ جب سے آیا ہے ہی ہیز بین بیڈ نیوز فار انڈینس, فار نریندر مودی کچھ معاملات میں. یعنی آپ کو پہلے بھی ہم نے ڈسکس بھی کیا تھا کہ 9 مئی کو آئی ایم ایف کے اجلاس میں انڈیا نے کوشش کی تھی پاکستان کے لیے نئے قرضے کی منظوری, وہ ناکام ہو گیا. اسی طرح G7 میں البرٹا میں جو ابھی کانفرنس G7 کی ہوئی, اس میں مودی کو ڈونلڈ ٹرمپ کے ساتھ تصویر بنانے کا موقع نہیں دیا گیا. معلوم نہیں کیا پرخاش ہے ڈونلڈ ٹرمپ کو نریندر مودی صاحب کے ساتھ, لیکن بہرحال یہ حقیقتیں ہیں. اس کے علاوہ آپ کے وزیر اعظم جسٹن ٹروڈو نے جب ہردیپ سنگھ نجر کے قتل کے حوالے سے براہ راست الزامات لگائے بھارت پہ, تو اس کی ہم نوائی میں, اور یہ تھی اکتوبر 2023 کی بات, تو اس میں امریکی حکومت بھی مذمت میں شامل ہوئی, برطانوی حکومت بھی شامل ہوئی, کیونکہ اس کو یہ کہا گیا کہ بھارت بنیادی طور پہ ٹرانس نیشنل کرائم سے ملوث ہے, جو بیرونی ممالک میں آباد بھارتی ڈائسپورا ہے ان کو یہ چن چن کے ٹارگٹ کر رہے ہیں. تو بحثیت مجموعی انڈیا کو کچھ پے در پے کچھ سیٹ بیکس ہوئے تھے. پھر آپ کو یاد ہے 30 مئی کو سبرامنیم سوامی جو کہ بی جے پی کے لیڈر, انہوں نے کہا کہ ہمارے 6 طیارے مار گرائے گئے. تو یہ تمام ڈیولپمنٹس کو سامنے رکھیں, اور پھر ششی تھرور جب گئے باہر تو ان کی بات تو یہ نہیں سنی گئی. وہ اس لیے کہ یہ سوال بھی پھر وہاں پہ ہوئے کہ آپ نے بغیر ثبوت کے اپنے پڑوسی ملک کے 9 ٹھکانوں پہ حملہ کیا, اس میں 3 درجن لوگ آپ نے مار دیے, تو آپ نے تو اس کے خلاف اعلان نے جنگ کر دیا. اور پھر ابھی وہ شکوہ کر رہے ہیں کہ ہمارے 3 رفیل طیارے مار گرا دیے, اس کے بعد بھی ہم پہ حملہ کیا, بڑی زیادتی کی. سو ہوتا یہ ہے کہ جب آپ اوور پلے کر جاتے ہیں اپنا کارڈ, جس طرح انڈیا نے یہ ٹیررزم آن پاکستان یہ اوور پلے کیا, اس کی وجہ سے اس کی اہمیت ختم ہو گئی, لوگوں نے اس پہ یقین کرنا چھوڑ دیا. اب کواڈ کی جہاں تک بات ہے, یہ ہمیں بہرحال نہیں بھولنا چاہیے کہ چاہے وہ کواڈ ہے چاہے برکس ہے, یہ بڑی تنظیمیں ہیں, یا پھر G7 ہے, وہاں بھی آپ البرٹا بھی بلا لیا گیا تھا مودی صاحب کو, اور ایک بنیادی حقیقت ہے, اس کا ادراک سب کو ہونا چاہیے. میرا خیال ہے سب سمجھتے ہیں کہ دنیا کی 4th بڑی اقتصادی قوت ہے بھارت اس وقت, دنیا کا سب سے زیادہ آباد ترین گنجان آباد ملک ہے بھارت. تو اس کو آپ کوئی وش اوے نہیں کر سکتے ہیں کہ آپ سمجھیں کہ ہم نے بس 4-5 سٹیٹمنٹ دیے اور ہم نے اس کو نیچے گرا دیا. نہیں, ایسا نہیں ہے. وقتی طور پہ ہو سکتا ہے یو کین اسکور اے وکٹری, اے ٹیکٹیکل وکٹری اگینسٹ اے کنٹری, لیکن ضروری نہیں ہوتا کہ آپ نے اس کو شکست دے دی ہے. بلکہ ہمیں تو خود اس پر غور کرنا چاہیے کہ ہمیں کتنا نقصان ہوا, جو تمام تر واقعات ہوئے, مطلب 7 مئی پہلگام سے لے کے 7 اور 10 مئی کے درمیان. تو ہمیں جو بھی بات کریں, چاہے انڈیا کے حوالے سے کرتے ہیں, امریکہ یا پاکستان کے حوالے سے, اپنی اپنی حیثیت کو ضرور سامنے رکھنا چاہیے. انڈیا کی حیثیت کو بھی گلوبلی, آپ کو معلوم ہے کہ براہ راست انڈیا نے, امریکہ نے کبھی بھارت کی کسی معاملے پہ مذمت نہیں کی ہے, برطانیہ نے بھی مذمت نہیں کی, اس لیے کہ انہیں پتا ہے کہ بھارت کا اپنا ایک سائز ہے, اور وہ جو انڈیا پیسیفک پالیسی ہے, انڈو پیسیفک اسٹریٹجی جس کو کہتے ہیں, امریکہ کی بنائی ہوئی, بھارت اس کا ایک اہم ترین رکن ہے. جنوبی اور ویسٹ ایشیا میں وہ انحصار کر رہے ہیں بھارت پہ, کہ چین کے خلاف جو محاذ بنانے جا رہے ہیں, روس کے خلاف, اس میں بھارت کا ایک اہم کردار ہے. لہذا اگر کوئی یہ سمجھے کہ ہم نے 4 تقریریں کر کے نیو یارک میں اور واشنگٹن میں ہم نے بھارت کو بڑا ذلیل کر دیا ہے, وہ ایک غلط فہمی ہے. ہمیں بس اپنا جو بیان ہے وہ مؤثر انداز میں دینا چاہیے, اپنا جو بیانیہ ہے اس کو ثبوت کے ساتھ اور بڑی حکمت کے ساتھ دوسروں تک پہنچانا چاہیے, بجائے اس کے کہ ہم دوسروں کا مذاق اڑائیں.
سر آپ نے, میں قوموں کے لحاظ سے بھی تھوڑی سی بات کرنا چاہتی ہوں آپ کے ساتھ. آج پشاور میں جو ریسنٹ واقعہ ہوا ہے, دریائے سوات کا جو واقعہ ہوا ہے, انتظامیہ نے ظاہر ہے سنا الرٹ تو جاری کر دیا گیا تھا, مگر عام عوام کی بھی ذمہ داری تھی کہ اگر کہیں کے لیے الرٹ جاری کر دیا گیا تو آپ وہاں پہ نہ پہنچے. اور یہ جو لوگ تفریح کے لیے وہاں گئے تھے, اگر الرٹ جاری ہو گیا تو دے شوڈ ناٹ ہیو گون دیئر. سو بٹ ٹو رانگز ڈزن میک ون رائٹ, کہ دونوں غلط نہیں ہو سکتے. تو انتظامیہ کو چاہیے تھا کہ ایک تو پابندی کرتے, نمبر 2 اگر کوئی پھنس گیا تھا تو مشینری کو استعمال کرتے, ان کو سیو کرتے. اس کے بارے میں کیا فرمائیں گے آپ؟
نہیں, دیکھیں, اس میں انتظامیہ کسی بھی ملک میں ہو, چاہے وہ امریکہ میں ہو چاہے کینیڈا میں ہو, جہاں پہ ایک دریا ہے وہ میل ہے میل تک دریا چل رہا ہے اس کے, اور یہ تو بڑے بیوقوف لوگ تھے. یہ اس کو میں کہوں گا کہ یہ خودکشی تھی. یعنی ایک تو صبح الرٹ جاری ہو گیا تھا, دوسرا ان کو یہ نظر بھی آ رہا ہے کہ پانی آہستہ آہستہ بڑھ رہا ہے, اور یہ کراس کر کے چلے گئے اور وہاں کھڑے سیلفیاں بنا رہے ہیں. تو دے ور آسکنگ فار ٹرول, دے سمپلی واکڈ ان ٹو ڈیتھ. اور یہ بھی نہیں کیا کہ جب پانی بڑھ رہا تو فٹافٹ بھاگ کے واپس آ جائیں, وہ انتظار کرتے رہے کہ پانی اور بڑھ جائے. تو اس میں ظاہر ہے ریسکیو اگر دیر سے آئی ہے وہ بھی غلطی ہے, لیکن آپ یہ بھی سوچیے پاکستان جیسے ملک میں, وہ پھر سوات کا علاقہ ہے, میل ہے میل تک تو آپ مشینری ڈپلوائے نہیں کر سکتے ہیں. اور پھر پانی چونکہ اب اس کا بہاؤ بھی بہت تیز ہو گیا ہے, تو اور محدود سے وسائل ہوتے ہیں. یہ تو کہنے کو تو ہوتا ہے کہ اس کو سیاسی پوائنٹ سکورنگ کے لیے بلا شبہ استعمال ہو جاتا ہے, ہو بھی رہا ہے اس وقت. اور انتظامیہ کو زیادہ میرا خیال ہے دلجمی کے ساتھ اور زیادہ فوکس کے ساتھ یہاں پہ کام کرنا چاہیے. جو انفورسمنٹ صرف حکومت نہیں کرتی ہے, انفورسمنٹ میں عوام کا بھی اپنا بھی ایک کردار ہے کہ وہ خود اپنی عقل بھی تو استعمال کریں. یہ تو نہیں ہے کہ اگر وہاں پہ انتظامیہ نہیں ہے تو آپ آگ میں کود جائیں, آپ دریا میں چلے جائیں کہ جی انتظامیہ میں بچائے گی. تو یہ تو اس میں کسی حد تک سستی انتظامیہ نے کی ہوگی, اور پاکستان کے تمام صوبوں میں یہی حال ہے انتظامیہ کا. لیکن بنیادی قصور تھا ان لوگوں کا کہ تے پانی بڑھتے ہوئے پانی کے باوجود یہ لوگ گئے, اس چھوٹا سا جزیرہ نما بنا ہوا تھا تصویر کشی کے لیے, سیلفیوں کے لیے, اور وہاں سے پھر یہ نکلے بھی نہیں ہیں. اور میں حیران ہوں کہ وہ انتظار کر رہے ہیں کہ کس طریقے سے پانی اب کم ہو, پانی نے تو بڑھنا ہی تھا اس میں. تو مطلب بہت افسوسناک واقعہ ہے, لیکن اس پہ جتنا بھی افسوس کریں کم ہے. بہرحال یہ عوام کی اپنی عقل بھی ان کو استعمال کرنی چاہیے تھی.
سر میں آپ کو مطلب ہم گورنمنٹس کی پولیٹیکل لیڈرز کی تو ہم بات کرتے ہیں کہ لیڈرز کرپٹ ہیں, لیڈرز کو الیکٹ کرنے والا کون ہے پاکستانی عوام. آئی انڈرسٹینڈ اس الیکشن میں تو انتی کر دیا گورنمنٹ نے اور جو بھی اہلکار تھے اداکار تھے فارم 45-47 کا. اور ابھی امریکہ میں اگر عدالتیں مرضی کے فیصلے کر سکتی ہیں تو پاکستان میں تو آپ کو پتہ ہی ہے, ڈنڈا دکھاؤ روپیہ دکھاؤ تو اینی تھنگ از پاسبل. بائی دا وے میں جس ٹاپک کی طرف آپ کو لے کے جانا چاہتی ہوں اس سے پہلے میں یہ ضرور کہنا چاہتی ہوں کہ منی ٹاکس اراؤنڈ دا ورلڈ. امریکہ میں دا گریٹ بل ہے نا, آپ دیکھ لیجیے گا سینٹ میں سے پاس ہو گیا,
اس کو کہا دا
بگ بیوٹیفل بل, اور آپ دیکھ لیجیے گا کہ یہ بل اپر اس میں سے بھی پاس ہو جائے گا, ایوان نمائندگان بھی اس کو پاس کر دیں گے, بیکاز منی ٹاکس. پریزیڈنٹ ٹرمپ ہوں چاہے وہ بائیڈن ہوں چاہے وہ جتنے لوگ ہوں, ان چیزوں کو پاس کرانا امریکہ میں بھی, میں بلکہ کل نمبرز دیکھ کے حیران رہ گئی تھی کتنا کتنا پیسہ اسپینڈ کیا جاتا ہے. وہ کنٹریز جو لابنگ کرتی ہیں کچھ لوگوں سے اپنے کام کرنے کے لیے کہاں کہاں ان کو سپورٹ کرتی ہیں, انبلیویبل. پاکستان کے لوگ میں جس ٹاپک پہ لے کے آنا چاہتی ہوں, پاکستان کا ناردرن ایریا جنت نظیر ہے. ہم سوئٹزرلینڈ کی بات کرتے ہیں, آئی تھنک دیز آر بیٹر دین, مگر تعلیم کی کمی اور پیسے کے لالچ نے. ایک لڑکا ہے جارج بکلے, آپ نے شاید اس کی رپورٹ دیکھی ہوگی. یہ سر ایپٹ آباد میں ایک لیک ہے اور اس کے ساتھ ایک ہوٹل ہے لکسس ہوٹل, ایل یو ایکس یو ایس لکسس ہوٹل ہے, جہاں پہ انہوں نے دیکھا کہ اس لیک میں جو پانی جاتا ہے اور اس ہوٹل کے نیچے سے جو پانی جا رہا ہے نا ڈبل شیڈ کا ہے. پتا چلا کہ ہوٹل کے مالک نے سیوریج کا جو ایگزٹ تھا یا اس کا پائپ سیوریج
کا پانی ڈالا ہوا تھا اس میں نا.
کین یو بلیو اٹ, یعنی دا مین از میکنگ منی اور وہ پاکستان کو جہاں سے ضرب لگا رہا ہے, اور ہر آدمی جس کے پاس جتنی اہلیت ہے اس کے مطابق وہ اس ملک کو ضرب لگا رہا ہے. پالیٹیشنز تو ڈیفینیٹلی کرپٹ ہیں ہی ہیں, مگر اللہ نے قوم کو بھی ویسا ہی بنایا ہے. اس کے بارے میں آپ کیا, میں بلکہ وہ ووٹ دکھانا چاہتی ہوں. اور یہ لڑکا جارج بکلے اس کا نام ہے, اس لڑکے نے جب اس کو پوائنٹ آؤٹ کیا تو اس کو ٹف ٹائم دیا گیا, بہت ٹف ٹائم دیا گیا ہر لحاظ سے. الٹیمیٹلی گورنمنٹ انوالو ہوئی, انہوں نے انویسٹیگیٹ کیا, پتا چلا کہ واقعی جو ہوٹل کے بڑے پائپ سے جو ٹوائلٹ کا سامان تھا سارا کا سارا لیک میں ایگزٹ چھوڑا ہوا تھا.
جی جی, تو یہ تو بہت ساری جگہ پہ ہوتا ہے, تو اتفاق ہے کہ گورے کو اس نے احساس کیا کیونکہ ان لوگوں کو ماحولیاتی آلودگی کے حوالے سے بہت زیادہ شعور ہے. ہم تو اب ناردرن ایریاز میں بہت سارے علاقوں میں ایسے ہی ہے کہ انہوں نے پائپ جو ہے وہ ڈالے ہوئے ہیں. بلکہ مجھے یاد ہے بہت عرصہ پہلے ہم ایک دفعہ مظفر آباد جا رہے تھے, اب تو شاید نظام بہتر ہو گیا ہے, شاید, مجھے 100% یقین اس کا نہیں ہے, ہم مظفر آباد سے کوئی 20-25 کلومیٹر پیچھے تھے تو ادھر سے میونسپل کارپوریشن کا ایک ٹرک آیا اور وہ ٹرک کوڑا اس نے اٹھایا ہوا تھا جس کو ڈومیسٹک ویسٹ کہتے ہیں, اور وہ جناب لا کے انہوں نے دریائے جو نیلم ہے اس میں الٹا دیا. سو اس طرح کی بے شمار مثالیں ہیں, اور ہمارے چاہے وہ لیڈر ہیں چاہے ہمارے لوگ ہیں, آپ چونکہ قوم کی آپ نے بات